الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة أنزلناها وفرزناها وأنزلنا فيها آيات بينات لعلكم تذكرون صدق الله العظيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم آج انشاءاللہ سورہ نور سے سٹارٹ کرتے ہیں یہ آرڈر کے اعتبار سے قرآن پاک کی 24th نمبر پہ سورت ہے اور نزول کے اعتبار سے 102 یعنی کہ 102 نمبر پہ نازل ہوئی اور یہ بھی ظاہر ہے مشہور ہے پتہ ہے کہ مدنی سورت ہے یہ مدینہ میں نازل ہوئی اور اس میں ٹوٹل 64 آیات ہیں اور 9 رکوز ہیں اسے سورہ نور کہنے کی ایک سب سے ظاہر ہے جو بالکل واضح بیسک وجہ ہے وہ تو آیت نمبر 35 میں آ گیا ہے یہ اللہ نور السماوات والارض الی آخر الآیات جس میں اللہ نے خود یہ وہ آیت ہے جس کے اندر اللہ نے خود اپنے بتایا کہ اللہ کیا ہے تو اس کے اوپر انشاءاللہ آیت کے اوپر بات ہوگی تو یہ اس میں لفظ نور آیا اس اللہ نور تو اسی لیے اللہ نے خود اپنے آپ کو نور کہا اور یہ سورت کا نام بھی اسی لیے نور ہے اسی آیت کی مناسبت سے اس میں ہم آگے چل کے دیکھیں گے خاص طور سے ورس نمبر 26 سے 33 تک آن ورڈز ایک جو عفت اور عصمت اور جو پیورٹی اور پاک دامنی اور ان چیزوں سے متعلق مسائل کا کچھ ذکر آئے گا اور اس وجہ سے بھی اسے اگر دیکھتا جاتا ہے اس میں اس صورت میں کیونکہ بہت زیادہ آداب اور فضائل اور جو احکام ہیں اور جو قواعد ہیں وہ بتائے جائیں گے ان معاملات سے ریلیٹڈ تو اس وجہ سے بھی اسے ایک سورہ نور کہنے کی مناسبت اس طرح سے ہے کہ جو زندگی ہوتی ہے اجتماعی زندگی اس کا جو پیتھ ہوتا ہے اسے روشن کرنے کے لیے اسے لائٹ اپ کرنے کے لیے اسے دکھانے کے لیے اس پہ انشاءاللہ آیت میں کیونکہ یہ بات اسی سے ریلیٹڈ ہوگی ایک بات اس سورت کے فضائل میں یہ دیکھنے کی ہے اسے نبی علیہ الصلوۃ والسلام نے خود عورتوں کو سکھانے کا حکم فرمایا حضرت مجاہد رحمہ اللہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے مردوں کو سورہ مائدہ اور اپنی عورتوں کو سورہ نور سکھانے کا بتایا اور ایک روایت میں سورہ نساء کا بھی ذکر آتا ہے تو یہ خاص طور سے عورتوں کے لیے سورہ نور اور سورہ نساء سیکھنے کا حکم خود نبی علیہ الصلوۃ والسلام نے فرمایا اور حضرت عائشہ رضی اللہ عنہا سے بھی یہ روایت ہے کہ یہ ان صورتوں کو خاص طور سے سورہ نور کو وہ سیکھنے کی عورتوں کو ترغیب دیا کرتی تھی کہ اسے سیکھنا چاہیے اس کے اندر انہی احکامات اور جو آداب اور اس سے ریلیٹڈ یہ جتنے بھی مین پوائنٹس ہیں یہ انہیں اگر ہم کاؤنٹ کرتے ہیں تقریباً 16 کے قریب ہمیں بیسک پوائنٹس اس صورت کے اندر نظر آتے ہیں سب سے پہلے تو کچھ احکامات جو ہم دیکھتے ہیں تقریباً اگر میجر 10 کے قریب احکامات تو اس میں سب سے پہلا حکم اور اس کے ساتھ ہی ریلیٹڈ دوسرا حکم تو زنا اور جو اس کی زانی کی سزا نمبر 1 یہ بالکل فوراً ہی آگے چل کے شروع ہو جاتا ہے الزانیۃ فاجلدوا کل واحد منھما مئۃ جلدۃ آیت نمبر 2 سے ہی بالکل شروع ہو جاتی ہیں کیونکہ احکامات تو یہ کہ سب سے پہلے اسے کوڑے لگائے جائیں گے زانی کو اور دنا کی سزا کیا ہوگی وہ ہوگی مئۃ جلدۃ 100 کوڑے تو یہ حکم ڈائریکٹ 2 آ گئے سامنے ان دونوں کے لیے زانی کے لیے اور اس کا حکم کیا ہوگا کتنے کوڑے ہوں گے یہ دونوں چیزیں سامنے آ گئیں اور جو اگر غیر شادی شدہ ظاہر ہے تو اس کی یہی ہے لیکن متواتر احادیث سے ثابت ہے بات کہ جو غیر شادی شدہ کی تو یہی سزا ہوگی لیکن اگر کوئی شادی شدہ آدمی اس کا گناہ کا مرتکب ہوا تو اس کی سزا رجم ہوگی یعنی کہ اسے مار دیا جائے گا اور ایک اس کے بارے میں نارمل اگر ایک عمومی نقطہ وغیرہ یہ دیکھتے ہیں کہ اگلی آیت میں ہی اگر ہم دیکھیں کہ زانی لا ینکح الا زانیۃن کہ زانی جو ہوتا ہے وہ زانی عورت سے ہی نکاح کرتا ہے یہ بڑی خطرناک ایک آیت سمجھ میں آتی ہے کہ جو اس طرح کے گناہ میں مرتکب ہوتا ہے وہ یہی چاہتا ہے کہ مجھے جو عورت ملے وہ بھی اسی طرح کے معاملات میں ہو اور اس کی ایک مینٹیلیٹی اس طرح کی ہوتی ہے وہ ایک ماڈرن ویسٹرنائز ایک سولائز بہت اپنے آپ کو کیونکہ سمجھتا ہوتا ہے تو اس کے अल्लाह ने यहाँ पे क्या डराने के लिए एक तरह से बताया, क्योंकि खुद इस तरह का होगा तो इसे मिलेगी भी ऐसी ही औरत। फिर तीसरा हुक्म अगर हम देखते हैं तो आगे आयत नंबर 4 से 5 तक जो हद कज़फ का हुक्म हमें नज़र आता है, वल्लज़ीन यरमून अलमुहसनात लम सुम्मा लम यातु बिअरबाती शुहदा फजलिदू 80 जिल्दतन, के जो अपनी औरत पे अगर किसी ने, ये औरतों के जो बहुत बड़े ह्यूमन राइट्स और फीमेल एक्टिविस्ट्स और आजकल ये जो फेमिनिज्म का एक पूरा कॉन्सेप्ट चला रहा है इसमें गौर करें, असल जो औरतों के हकूक़ पीछे हम सूरह निसा में इसमें बहुत डिटेल पे बात कर चुके हैं अल्हम्दुलिल्लाह, कि उसका असल जो ये इसका अलम बरदार कह लें या इसको पायनियर्स में से इसके कह लें, वो कुरान मजीद है, अल्लाह सुबहाना तआला खुद है कि औरतों को उनके हकायक देने चाहिए, कि इसीलिए किसी औरत के साथ ज्यादती ना हो, कोई जुल्म ना हो, अगर कोई ऐसा करेगा उस पर झूठा इल्ज़ाम लगाएगा उसे 80 कोड़े की सज़ा खुद कुरान पाक में अल्लाह ने दे दी। और फिर फोर्थ हुक्म अल्लाह ने, इसके आगे हम चल के देखते हैं अगर आयत तो में, तो ये इन्हीं में लियान का मिलता है कि अगर शौहर ने अपनी बीवी के ऊपर ऐसा कोई तोहमत लगाई और 4 गवाह नहीं ला सका तो उसकी फिर सज़ा, और फिर ये कि वो दोनों एक दूसरे के ऊपर लानत करेंगे और उनकी आपस में जुदाई करवा दी जाएगी विदाउट गवाह, अगर वो 4 विटनेसेस नहीं ला सकता और उसकी भी पूरी शराइत के साथ, तो ये किसी भी औरत पे ज्यादती नहीं कर सकता। इस्लाम ने, शरीयत ने, कुरान ने, अल्लाह सुबहाना तआला ने खुद उस औरत को ये उसके हकूक़ अदा कर दिए और उसे ये सिक्योरिटी जो इन इटसेल्फ कॉन्स्टिट्यूशन में ही हमारे शरी लॉ के ये अता फरमाई। और फिफ्थ हुक्म अगर हम इसमें देखें तो ये बहुत इम्पॉर्टेंट एक की सिग्निफिकेंस इसके अंदर मिलती है आयत नंबर 11 से ऑनवर्ड, इन लजीना जाओ बिल इफ़िकी उसबतुम मिनकुम इला आखिर आयात, या आयत नंबर 20 तक जाके बात चलेगी। जो वाकिया इफ था ये बेसिकली इफ अरबी जबान में कहते हैं झूठ और बहतान को। ये हुक्म उस वक्त नाजिल हुआ था जब आयशा रजी अल्लाह अन्हा के ऊपर जो बाज़ मुनाफिकीन ने बहतान लगाया और फिर बाज़ कुछ मुसलमानों को भी गुमान में डाल दिया और जन में पड़ गए, और जबकि वो नबी अलैहिस्सलाम की अहलिया उम्मुल मोमिनीन और सारी जितनी अजवाज मुताहरात उनमें से फेवरेट थी और इसीलिए एक साजिश हुई उनके खिलाफ। लेकिन अल्लाह सुबहाना व तआला ने इन 10 आयात में इस वाक़े का जिक्र खुद फरमाया और इन आयात में उनकी मजम्मत की और उन्हें बिल्कुल क्लियर कैटेगोरिक वर्ड्स में तंबीह की कि आइंदा ऐसी हरकत नहीं करना, कोई किसी पर बहतान या किसी किस्म के ऊपर इल्ज़ाम तराशियों में नहीं पड़ेगा और कोई इसका हिस्सा नहीं बनेगा, और ख़ास तौर से हुर्मे नबूवत जो है उसकी इफ़्फ़त और पाक दामनी और असमत का ऐलान फरमाया अल्लाह ने खुद इन आयतों के अंदर। और ये ज़ाहिर है कि अभी ऐसा हिस्ट्री में कभी नहीं हुआ कि अल्लाह सुबहाना तआला ने खुद किसी की पाक दामनी की और उनकी प्योरिटी की गवाही दी और उसके खिलाफ बाकायदा यहाँ पे 10 आयात नाजिल फरमाई। और सिक्स हुक्म इसके अंदर हम जा देखते हैं आयत नंबर 27 पे जाके जो हमें नज़र आता है वो ये है कि इसमें घर में दाखिल होने की जो इजाज़त और आदाब के बारे में पता चलता है कि या अय्युहल्लज़ीना आमनू ला तदख़ुलू बुयूतन ग़ैरा बुयूतिकुम हत्ता तस्तअनिसू व तुसल्लिमू अला अहलिहा इला आखिर आयात। ये एक इन 2 आयात में ख़ास तौर से उन्हें बिला इजाज़त ना दाखिल होने का एक हुक्म समझ में आता है, और मुस्तहब और अच्छा बात यह है, जो तरीका है, जो सुन्नत तरीका है वो ये है कि इजाज़त लेकर फिर दाखिल हुआ जाए किसी के भी घर में। और फिर 7th हुक्म हमें जो इसमें नज़र आता है आयत नंबर 31 के अंदर अगर हम गौर करें तो कुल्लिल्मुमिनाती यग़ज़ुज़्ना मिन अब्सारिहिन्ना व यहफ़िज़्ना फ़ुरूजहुन्ना व ला युब्दीना ज़ीनतहुन्ना इल्ला मा ज़हरा मिन्हा इला आखिर आयत। इसके अंदर ख़ास तौर से जो आयतें अपनी आँखों को झुकाने का हुक्म नज़र हमें आता है कि औरतों को जो है वो तो अपने ज़ाहिर है जो महरम लोग होते हैं, उसका शौहर है, उसका ससुर है, बेटा है, भाई है, भतीजा वगैरह एट्सेट्रा एट्सेट्रा, तो उनको पहले आंखें दुकाने का हुक्म दिया और अपनी जीनत जाहिर करने की इजाज़त उन्हीं के सामने, उनके अलावा किसी के सामने नहीं। और फिर इसके अलावा ज़ाहिर पर्दा करने का हुक्म इससे साफ साफ समझ में आता है। लेकिन एक बात जो इसके अंदर सिग्निफिकेंस की है वो आम तौर पे यहाँ पे अक्सर रह जाती है, इससे पिछली आयत में अगर हम सिर्फ गौर करें वकुल्लिल मुमिनीन यगुज़ु मिन अब्सारिहिम आता है कि सबसे पहले मोमिन मर्दों से कह रहे हैं कि तुम अपनी आंखों को नीचे करो, उसके बाद फिर औरतों को हुक्म दिया जाता है आयत नंबर 31 में। तो गौर करने की बात यह है, आमतौर पे ये दिमाग में लोग पर्दे के ऊपर जब जाते हैं कि वो बुरका वाजिब है नहीं है, ये वाला फलां पर्दा एक्सेट्रा इज इनाफ और नॉट, या ये वाला शरई पर्दा, किसी को नाम रख दिया, किसी ने कुछ रख दिया, एक्स वाई जी एक्सेट्रा एक्सेट्रा, वो तो हुक्म औरतों के हैं, उसका मर्दों से तो कोई लेना देना ही नहीं है। मर्दों का हुक्म तो उससे पिछली आयत में है जिसमें ये कहा गया कि अपनी आंखों को नीचे कर लो। अब कोई औरत पर्दे में हो ना हो, शरी पर्दा हो, बुरका हो, अबाया हो, कोई भी लैंग्वेज में कोई भी वर्ड हो, हिजाब हो, लेकिन जो मर्द खुद ही आंखें नीचे कर लेगा तो आगे औरत के लिए पर्दा हो ना हो वो उसका मसला है, वो मर्द का मसला नहीं है। और इसलिए से बिल्कुल ख़ास तौर से इससे पिछली आयत में कैटेगोरिकली अल्लाह सुबहाना व तआला ने खुद अलग से मर्दों को हुक्म दे दिया अपनी आंखों को खुद ही नीचे करो, और औरतें अपने पर्दे का हुक्म अगली आयत में खुद ले लेंगी जिसने लेना होगा, मर्दों को हुक्म इससे इस आयत में आता है। और फिर एट एक पॉइंट जो हक़ ज़ौजियत का यहाँ पे वन की हुल अमा मिन को मसवाली ना मिन बाद इस आयत नंबर 32 में आखिर आयत के, ऐसे आज़ाद मर्द और औरतें या ग़ुलाम जो हुकूक ज़ौजियत यानी कि अदा कर सकते हैं वो उनको निकाह का हुक्म दिया गया, और इसी तरह इवन लॉन्डियों वगैरह को उन्हें भी तरगीब दी गई कि वो निकाह कर लें। फिर नाइन्थ हुक्म हम देखते हैं कि इसमें ख़ास तौर से जो स्लेव्स, आजकल के ज़माने में ये इस तरह से तो एप्लीकेबल नहीं होता, लेकिन ये उस ज़माने में क्योंकि स्लेवरी वॉज़ वेरी कॉमन और उस ज़माने के माशरे से ख़त्म होते 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 इतनी अहादीस इसमें मिलती हैं कि स्लेव्स आज़ाद करो, इवन कुरान ने खुद आगे चल के आएगा कि खुद हुक्म किया इन लोगों को आज़ाद करने का ताकि ये ख़त्म हो, लेकिन बहरहाल उस ज़माने में क्योंकि एग्जिस्ट करती थी तो इनके अहकाम वगैरह के ये भी दूसरे इंसानों की तरह इनके लिए भी सारे हकूक़ अल्लाह ने मुतय्यन किए और मुकर्रर किए, और इसे आज़ाद करना अल्लाह की रज़ा, ख़ुद अल्लाह ने इसका सबब बताया इन्हें आज़ाद करना। और जैसे कोई कफ़ारा वगैरह है या इन चीज़ों में ख़ास तौर से जो जहाँ पे तहरीर रकबतम आया वहाँ पे क्लियर एक वर्ड्स में कैटेगोरिकली आया कि इनको आज़ाद किया जाए, इनके बारे में तरगीब अल्लाह सुबहाना तआला ने खुद दी। और यहाँ पे भी इसी तरह एक अहम जो बात थी कि अगर कोई ग़ुलाम या फीमेल लॉन्डी जैसे कहा जाता था या बांदी कहा जाता था, वो आज़ाद होने के लिए कुछ पैसों से के बदले कोई मुआवजा करना चाहे तुमसे कि मुझे आज़ाद कर दो इतने पैसे लेके, तो उनसे वो कर लेना चाहिए ताकि बेटर जल्द से जल्द ये काम ख़त्म हो। फिर 10th पॉइंट एक बड़ा की इसके अंदर जो हराम जरिए माश से मुतालिक यहाँ पे आता है, जो लोग कुछ करते थे, ये आयत नंबर 33 में अगर हम गौर करें तो इनकी तरफ इशारा जाता है, वलयस्तफ़ीन निकाह युगनी अमोल्ला फजली वल्लज़ीना यबतगून अलकिताब मिम्मा मलकत अयमानुकुम फकातिबू, ये इन आयात में इसके आखिर में जाके जो हुआ ये था एक्चुअली उस ज़माने में ये एक बिजनेस था, इट यूज़ टू बी ए बिजनेस के वो अपनी लॉन्डिया और बहुत सारे उसकी बांदियाँ या लड़कियाँ जो ख़रीदी हुई होती थी उनसे वो काम कराता था बतौर और पैसे कमवाता था। तो यही अब्दुल्ला बिन उबई के बारे में आता है, ये बहुत बड़ा चौधरी था मदीना का, यहाँ तक कि जो मदीना से पहले नबी अलैहिस्सलाम ने जब हिजरत फरमाई उससे पहले ये वहाँ का बेताज बादशाह था इस काम का, इसकी सैकड़ों लॉन्डियाँ ग़ुलाम औरतें थीं जिनसे ये काम करवाता था पैसे कमवाता था नाऊज़ु बिल्ला, और बहरहाल इसीलिए इसको एक ख़ास बोगज़ और हसद भी था इस्लाम से, और क्योंकि इसका ये सब कारोबार भी ठप हुआ और इसकी चौधराहट भी इस्लाम आने के बाद ख़ास तौर से हिजरत के बाद सब ख़त्म हो गई थी, तो इस वजह से ये नाजायज़ और हराम है और इस काम की इजाज़त को बिल्कुल ख़त्म किया कि कोई ग़ुलाम बांदी भी है तो उसे आज़ादी की तरफ जाना ज़्यादा बेहतर है। फिर ये 10 अहकाम को अगर हम गौर करें, ये मेन की अहकाम बयान करने के बाद ये कह सकते हैं कि अकीदा और जो ईमान जो नूर हक है उसकी बात चलती है आयत नंबर 35 में, जो कि बहुत ज़्यादा जिसे सूरह आयत नूर भी कहा जाता है। इसके ऊपर ज़ाहिर है ऑफ कोर्स ज़्यादा डिटेल में जाने का यहाँ पे वक्त नहीं है, लेकिन ब्रॉडली हम अगर समराइज करें, अल्लाह नूर समावाती वल अर्ज़ी मसल नूरी कम मिशकातिन इला आखिर आयत, इस आयत में अल्लाह कह रहे हैं कि अल्लाह वो है नूर समावाती वल अर्ज़, ये आसमानों और ज़मीन का नूर है, और इसकी एग्जांपल फिर अल्लाह ने खुद दी कि ये नूर कैसा है। अल्लाह कोई जिस्म नहीं है, मखलूक नहीं है, अल्लाह हर चीज़ से ला महदूद बिल्कुल ला मिसाल है, उसका हम मुतायन तो कर ही नहीं सकते कि कैसा है, तो ज़ाहिर है लोगों के दिल में इश्काल होता था और दिमाग में लॉजिकली समझ नहीं आता था कि अल्लाह कैसे हैं। तो अल्लाह सुबहानहु ताला ने इसलिए ख़ास तौर से इधर एक लोगों को कुछ हिंट देने के लिए, अल्लाह एक नूर है उसकी एग्जाम्पल दी। और यहाँ पर मज़े की बात यह है, अगर इसको गौर करें इस आयत के अंदर, कि सबसे पहले इसे कहा कि ये इसकी मिसाल मिशकात यानी कि एक लैंटर्न, एक चराग की तरह है, जो सॉरी एक जैसे दीवार के अंदर एक खांचा टाइप, एक होल सॉर्ट ऑफ कुछ रखने के लिए बना होता है, उसके अंदर एक मिफिया मिसबाहन एक चराग है, एक लैंटर्न है, कोई लाइट है, कोई लैंप है, और उसके अंदर फिर ज़ाहिर फिजाजा का ना कौकबन, उसकी जो रोशनी है वो जैसे कौकब सितारे, ब्राइट लाइट है, दुर्री उन जो और जो जलती है, यू कदम इन शजरत मुबारक, जो एक पाक दरख्त का जो जैतून है और उससे जलती है, और ज़ाहिर है वो ला शर्किया वला गर्बिया, न ईस्ट में है ना वेस्ट में है। तो इसके बारे में लेकिन अगर गौर करें, एक यहया बिन सलाम रहमतुल्लाह का कॉल है, मोमिन का दिल हक को बयान किए जाने से पहले ही हक को पहचान रहा होता है, क्योंकि इसके दिल इसका दिल पहले ही से हक के मुवाफिक होता है। अब क्या वजह है कि अगर हम इंसानी ह्यूमन एक स्केलेटन को देखें और इंसान के दो शोल्डर से इसको वेस्ट तक हम गौर से स्केलेटन को देखा जाए, तो उस स्केलेटन के अंदर अगर हम देखते हैं कि एक हार्ट होता है हमें नज़र आता है, जो कि इस बॉडी के लेफ्ट साइड पे बिलो समझे कि शोल्डर से नीचे की तरफ थोड़ा बिल्कुल जहाँ पे बॉडी एंड होती है, तो इस जगह पर चेस्ट लेफ्ट साइड पे नीचे यहाँ पे एक हार्ट, एक सॉर्ट ऑफ टुकड़ा, कोई लंप, कोई चीज़ पड़ी हुई होती है। तो अल्लाह ने कहा अल्लाह नूर समावात वल अर्ज, ये जो आसमानों और ज़मीन का नूर है इसकी एग्जाम्पल अल्लाह ने किस तरह से फिट की, जैसे बहुत सी जगहों में गांव देहातों वगैरह में हम देखते हैं, कभी अगर ट्रैवलिंग करने का मौका हो तो वहाँ पे दीवारों के अंदर ऐसे एक तांगचे टाइप, एक सुराख होल्स टाइप, या कुछ लटकाने के लिए कभी कुछ एक खाना खांचा बना हुआ होता है जिसपे वो लोग चराग रखते हैं, वो लैंटर्न या लालटेन उसके ऊपर टांगते हैं, वहाँ पर रखते हैं तो जलाने के लिए, ज़ाहिर है रोशनी के लिए, क्योंकि इलेक्ट्रिसिटी जहाँ पे नहीं पहुँची होती वहाँ पे ये यही इसी से काम चलता है। या अगर आज के ज़माने में भी मॉडर्न दौर में भी लैंप्स होते हैं, कहीं दीवारों के अंदर कोई फैंसी सा शेल्फ हो और उसके ऊपर कहीं अंदर कोने में एक बहुत ही खूबसूरत सा लैंप पड़ा हुआ हो, तो इसी तरह बिल्कुल इंसानी बॉडी उस वॉल की तरह मिसाल है उसकी, दोनों शोल्डर्स और वेस्ट के दरमियान एक वॉल सी है और उस वॉल में एक लैंप पड़ा हुआ है, एक लैंटर्न पड़ा हुआ है एक हार्ट की शक्ल में। ये मिसबा इसकी मिसाल यहाँ पे अल्लाह ने दी। अब वो लाइट होता है, जब जो लाइट होता है तो वो अल्लाह है, यानी कि नूर समावाती वर्ष, वो नूर है जो उस जो चराग है उससे जो रोशनी निकलती है उसकी मिसाल अल्लाह ने दी है। और इसमें देखने की बात ये है कि बिल्कुल इस सूरह काफ में अगर हम नोट करें तो इस नूर की बातें कोई थी, सूरह काफ जो बंदा पढ़ेगा वो हर जुम्मे से अगले जुम्मे तक दज्जाल के फितने से महफूज रहेगा, और यही बात हुई थी कि वो सारी डिटेल में डिस्कस हुआ था कि वो कैसे नूर वो प्रोटेक्ट करेगा। तो वो नूर होगा इंसान के हार्ट के अंदर, जब ईमान उसके अंदर दाखिल होगा तो वहाँ से पता चलेगा, और वो खुद ब खुद आगे की आंखों को, दिल की आंख जब रोशन होगी, क्योंकि कुरान पाक में कहा गया ये आंख नहीं देखती, देखता असल में दिल है जो सीने के अंदर है, अगर वो लाइट से खाली होगा या खाली से नहीं भी होगा, कभी कभार ये भी होता है उसी लैंप या लैंटर्न या उस लैंप के ऊपर उसका जो ऊपर ग्लास लगा हुआ होता है, अगर वो पड़ा रहे कोई साफ ना करे उसे, उस पर मिट्टी थोड़ी आके उड़ती है, लगती है बहुत ज़्यादा, यहाँ तक कि अगर कई महीनों तक उस लैंप को कोई टच ना करे, उसकी सफाई ना करे, उसके ग्लास पे पूरी एक मिट्टी की लेयर आ जाए। अब जब उस लैंप को जलाया जाता है तो वो रोशनी नहीं देता, उस तरह से लाइट अप नहीं होता, इवन दो उसके अंदर जो बल्ब होता है उसकी पावर वही होती है, वो उतनी वोल्टेज से उतनी ही रोशनी फेंक रहा होता है, बट रूम उस तरह से लाइट अप नहीं होता। क्यों वजह है? वो जो मिट्टी, वो जो गर्द धूल मिट्टी वगैरह जो डर्ट होती है वो उस रोशनी को हैम्पर करती है, तो उसे साफ़ करने की ज़रूरत होती है, उसे पॉलिश करने का, उसके ग्लास को जैसे ही साफ़ किया जाता है वो दोबारा उसी तरह से बिल्कुल लाइट अप हो जाता है, वही लैंप होता है, वही चराग होता है, वही लैंटर्न होता है, लेकिन वो उस ग्लास को साफ़ करने के बाद दोबारा उसी तरह से पहले की तरह चमक जाता है। तो बिल्कुल इसी तरह जैसे नबी अलैहिस्सलाम का फरमान है, कुल्लू शईन सिकालतन व सिकालतुल कुलूबी ज़िक्रुल्लाह, कि हर चीज़ की एक पॉलिश होती है, اس لیمپ کی بھی ایک پالش ہے، جو ہارٹ ہے اس کی بھی ایک پالش ہے، وہ پالش ذکر اللہ ہے، اللہ کا ذکر ہے. یہ قرآن پاک خاص طور سے، یہ سب سے بڑا، آگے سورہ فرقان میں ہم دیکھیں گے، یہ سب سے بڑا ذکر خود ہے، اور اس کے علاوہ جو اللہ کا ذکر ہے وہ تمام کا تمام وہ اس ہارٹ کو، اس لیمپ کو یا اس لینٹن کو پالش کرتا ہے. تو اس خاص طور سے اس آیت میں بہت زیادہ ہمیں ڈیٹیل نظر آتی ہے. اس کے اوپر مزید بات آئندہ کسی سلسلے میں کریں گے انشاءاللہ. یہاں پہ جو سیکنڈ مثال اگر ہم غور کریں تو یہ پھر پہلی مثال تھی مومنوں کی کے لیے، مسلمان کے ہونے کے لیے، لیکن دوسری آگے چل کے ہم دیکھتے ہیں اگر آیت نمبر 39 میں، تو اب دو مثالیں آن ورڈس 39 اور 40 میں ہمیں ملتی ہیں اہل باطل کے لیے، جو اس لائٹ کے پالش اس ہارٹ کو نہیں کر رہے ہیں، اور جو آگے فضیل مور اینڈ مور جہالت اور میں گمراہی میں جا رہے ہیں، ان کی مثال پیش کی اللہ نے. والذین کفروا اعمالہم کسراب بقیعۃن یحسبہ الظمآن ماء حتی اذا جاءہ لم یجد شیئا ووجد اللہ عندہ الی آخر الآیت. کہ یہ جو ان کے اعمال کی مثال اللہ نے دی، ایسے جو کوئی معراج ہوتا ہے، جیسے دور ڈیزرٹس وغیرہ میں یہ بہت کامن دیکھنے میں آتا ہے. اگر کبھی ایک دفعہ اتفاق ہوا تھا، الاویر ڈیزرٹ ایک ہے یو اے ای کے اندر بالکل بارڈر پہ جا کے قریب عمان کے، تو وہاں پہ ہم نے دیکھا دور سے شام کے بعد ایسا، جب شام کے وقت جب سورج کی لائٹ پڑتی ہے دور ایسے، اور ایون روڈ پہ گاڑی جا رہی ہوتی ہے اور دور سے لگتے ہیں آگے تو پانی ہے بالکل. ہم اس ڈرائیور سے کہا کہ نہیں نہیں گاڑی سلو کرو، آگے پانی ہے. اس نے کہا نہیں، دس از دا یہ معراج جس کے بارے میں ہم سنتے ہیں، لگتا ہے ایسے، اس کے پیچھے ظاہر ہے پوری میڈیکل سائنس ہے کہ کس طرح کہیں دوسرا پانی کا ریفلیکشن ہوتا ہے اور وہ یہاں پہ کسی دوسری جگہ پہ نظر آتا ہے. تو ان کی اعمال کی مثال اللہ نے اس معراج کی سی دی، کہ جیسے یہ معراج ہوتا ہے ان کی مثال ایسے ہی ہے، کیونکہ یہ اپنے اعمال کو بڑا فائدے مند سمجھ رہے ہیں اور نافع سمجھ رہے ہیں، جبکہ اصل میں یہ صرف ایک معراج، ایک دھوکے کے سوا کچھ نہیں ہے. اور پھر اگلی ظاہر ہے 40 آیت میں بھی ازل باطل کے لیے ایک دوسری مثال، او کا ظلمات فی بحر لج یخشاہ، اوشن کی مثال یہ سمجھیں کہ یہاں پہ اس طرح دی کہ جو ان کے عقائد ہیں، ان کی مثال ایسے دی، پہلے اعمال کی دی کہ وہ معراج کی طرح ہے، اور عقائد ایسے ہیں جیسے کوئی اوشن ہوتا ہے اس میں تہ بدہ سمندر میں جو تاریکی ہوتی ہے، آج کی ظاہر ہے سائنس جو ڈیپ ڈائیورز ہوتے ہیں وہ، یہ ان کی ریسرچ یہی کہتی ہے کہ اوشن میں اتنی ڈارکنیس ہوتی ہے، اوشن از ڈارک بیسکلی. اگر کوئی بندہ کچھ دو چار مائلز، کیونکہ اوشن از وے 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 ڈیپر دین وی ایون تھنک، اس کے اوپر جو ریسرچ کہتی ہے اٹ از مائلز اینڈ مائلز اینڈ مائلز ڈیپ. تو دو چار مائل کے بعد اگر کوئی ڈیپ ڈائیورز ہوتے ہیں وہ یہ بتاتے ہیں اگر ہم نیچے کی طرف جاتے ہیں تو وہاں روشنی نہیں ہوتی، انہیں اپنی سر پہ ایک وہ لائٹ بلب لے کے وہاں پہ سوئم کرنا پڑتا ہے، کیونکہ وہاں انہیں کچھ نظر نہیں آتا نیچے کیا ہے، سورج کی روشنی اتنا نیچے پہنچ ہی نہیں سکتی، تو بالکل ڈارک ہوتا ہے. یہاں تک کہ اگر یہ لوگ بہت زیادہ کچھ مائلز نیچے چلے جائیں تو پھر وہ یہ بتاتے ہیں، اگر ہمارے پاس اکوپمنٹ نہ ہو، جو ان کی لیٹسٹ ٹیکنالوجی ہے جو ان کو بتاتی ہے کہ اوپر جو طے ہے سمندر کا، اوشن کا، وہ کس طرف ہے، تو پھر ان کو یہ بھی نہیں پتہ چلتا اب یہ اوپر کے ڈائریکشن میں جا رہے ہیں یا نیچے کے ڈائریکشن میں جا رہے ہیں. دے ڈونٹ ہیو اینی آئیڈیا، دے ہیو نو کلو، چاروں طرف بالکل ڈارک ہوتا ہے، انہیں یہ بھی نہیں سمجھ آتی اب اگر پانی سے ہم باہر نکلنے کے لیے اوپر کی طرف جا رہے ہیں یا ڈیپ ڈاؤن اور فردر نیچے ڈوبنے کے لیے نیچے جا رہے ہیں. تو ان کی عقائد کی مثال اس ڈارکنیس کی طرح دی جو اوشن کے اندر ہوتی ہے. اور پھر اس کے بعد آیت نمبر 41 پہ ہم دیکھتے ہیں کہ علم تر ان اللہ یسبح لہ من فی السماوات والارض والطیر الی آخر الآیات. یہ آیت 45 تک آنورڈز اگر ہم دیکھیں تو جو اہل حق اور باطل ہے ان کے ذکر کے بعد پھر عالم بالا اور عالم اسفل، یعنی کہ جو اوپر ہوتا ہے اور نیچے ہوتا ہے عالم، اس کی ایک مثال پیش کی. اور اس کی وجہ پیش کرنے کی یہ تھی، نیکسٹ آگے ہم چل کے دیکھیں گے کہ ایک منافق اور مومن کے درمیان جو ایک تقابل، جو ایک ان کے درمیان مقابلہ ہوتا ہے، اس کو سمجھانے کے لیے یہ مثال پیش کی. اور پھر آیت 47 پہ جا کے غور کریں، وَيَقُولُ آمَنَّا بِاللَّهِ بِرَسُولِ اَطَعْنَا ثُمَّ يَتَوَلَّى فَرِيقٌ مِّنْهُم مِّن بَعْدِ ذَلِكَ وَأُولَٰئِكَ هُمُ الْمُؤْمِنُونَ. کہ جو منافق ہوتے ہیں یہ ایمان کے جھوٹے دعوے دار ہوتے ہیں، لیکن جب عملی زندگی میں کوئی ایسا کام آتا ہے جہاں پہ اللہ اور رسول صلی اللہ علیہ وسلم کی بات ماننی ہو تو وہاں، اور لیکن ذاتی نقصان ہوتا تو یہ احراز کرتے ہیں، جیسے پیچھے گزرا تھا وہم معرضون، اس کے پیچھے پوری سورہ الحمدللہ سورہ انبیاء میں غالباً بات ہو چکی ہے، احراز کرنے والے لوگوں پہ. تو یہ وہ منافق ہوتے ہیں. اور مومن جو ہوتا ہے ظاہر ہے हर हाल में इताअत पर आमादा रहता है, चाहे अच्छा दिन हो बुरा दिन हो, अच्छा टाइम हो बुरा टाइम हो, वो हर सूरत में ईमान पर कायम रहता है। और इसीलिए अल्लाह ने फरमाया कि इनका अपना वादा पूरा कर दिखाया कि मुसलमानों को, ज़ाहिर है फिर पूरे अरब वर्ल्ड में गलबा हुआ, मशरक मगरब टोटल वर्ल्ड नॉन वर्ल्ड में ऑलमोस्ट फारस जो कि पर्जिया और रोम जैसी बड़ी बड़ी सल्तनतों के ऊपर जाके मुसलमान काबिज़ हुए, इनके बारे में बात हो जिक्र आता है। ये फिर आयत नंबर 55 तक ऐसे ही होने के बाद फाइनली हम देखते हैं ये 10 अहकाम तो पीछे गुजरे थे, अब एक 11th जो पॉइंट हमने नोट करना था जो हुक्म, वो छोटे बच्चों और घर में रहने वाले जो गुलाम और बच्ची बच्चियां टाइप हैं उनके बारे में नमाज आता है कि वो नमाज फजर से पहले और दोपहर के कैलूले के वक्त और नमाज ऐशा के बाद खलवत वाले कमरे में अगर दाखिल होते हैं तो वो नॉक करके जाएं, वो आवाज़ दे के जाएँ, जैसे मिसाल के तौर पे छींक मार दी या कोई ना कोई सिग्नल हो, वो ऐसे ही किसी के कमरे में ना जाएं। जाहिर है क्योंकि ये वक्त ऐसा होता है जो नॉर्मली लोगों ने लिबास वगैरह भी शायद सतर ना ढका हुआ हो किसी का या इस तरह से, तो जो बालिग हो गया बच्चा उसे एक दूसरे से फिर वो पर्दा और अहकाम नाजिल हो जाते हैं, जिसकी जिनकी पीछे बात हो गई। और 12th हुक्म अगर हम देखते हैं कि जो जो अहकाम फिर इसमें बात चलती है कि जो बालिगों पे अहकाम होते हैं वही जाहिर है फिर बच्चों पे उन सब का अहकाम का लागू हो जाते हैं और वो उसके ऊपर एप्लीकेबल हो जाते हैं उन लोगों पे। 13th हुक्म हम इसके अंदर देखते हैं कि जो औरतें बहुत बूढ़ी हो जाती हैं जाहिर है उनके लिए फिर अल्लाह सुबहाना तआला ने थोड़ी सी लीनियंसी दी, और जाहिर है पर्दे के अहकाम में उनके लिए कुछ नरमी का मामला होता है, जाहिर है उनके अंदर ये एक टाइम उनका गुजर चुका होता है तो एक नेचुरल सी इंस्टिंक्ट उस तरह से ना उनमें होती है और ना देखने वाले में होगी, इसका चांसेस थोड़े कम हो जाएंगे। और 14th पॉइंट अगर हम नोट करें तो फिर दोबारा घर में दाखिल हो तो घर वालों को सलाम करो, ये समझ आता है। और फिर 15th एक पॉइंट जो समझ आता है कि कोई इज्तिमाई जो ज़िंदगी वगैरह होती है इसके जो मशवरा वगैरह के ख़ास तौर से हवाले से कि अगर ऐसी किसी मजलिस में बैठे हो तो इजाज़त के बगैर मजलिस में ना उठा करो, अगर मशवरा चल रहा है तो उस मशवरे को कंप्लीट होने दो। ये आगे सूरह शूरा में मशवरे के ऊपर ज़ाहिर सारा एम्फसिस आता है। यहाँ पे एक 16th जो फाइनल पॉइंट अगर हम देखते हैं तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को ये ऐसे ना पुकारा जाए, और यानी कि जैसे आम इंसान एक दूसरे को पुकारा करते हैं ऐसे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को ना पुकारा जाए, उनकी इज़्ज़त उनका एहतराम और ये सब कुछ उनकी शान इसका लिहाज रखा जाए, उसके ऊपर अमल किया जाए और उसका ख़ास ख्याल रखा जाए। और फिर ऑनवर्ड्स हम देखते हैं सूरत के बिल्कुल फाइनली इसके एंड में अल्लाह ने दोबारा सारी कायनात और अपनी जो कुदरत और इल्म है वो ये सब कुछ अल्लाह की कुदरत और इल्म के मातहत है, उसके अंडर है, उसकी नज़र में है, तो इसीलिए ये बता के और अल्लाह के जो मखलूकात हैं जितनी भी उनके हालात और आमाल भी अल्लाह उसी तरह जानते हैं, क़यामत के दिन हर किसी को उसके आमाल के बारे में बता दिया जाएगा, ये सब एक सीक्रेट मेमोरी में बैक में हार्ड ड्राइव में सब कुछ सेव है और कोई इससे पीछा उस दिन नहीं छुड़ा सकेगा। अल्लाह में हमारी हम सब की हिफाजत फरमाए। आगे हम सूरह फुरकान आज इंशाल्लाह स्टार्ट करते हैं। ये भी मक्की सूरत है, इसमें टोटल ऑर्डर के एतबार से 25th सूरत है कुरान पाक की, लेकिन नाजिल होने के एतबार से ये कुरान पाक की 42nd सूरत है। आगे इसमें कोई 77 आयात और 6 रुकूज हैं, और अगर गौर करें इसको इससे सूरह फुरकान ज़ाहिर है बिल्कुल सूरत के शुरू में ही तबारक अल्लज़ी नज़ल अल-फुरकान, अल्लाह ने फुरकान नाजिल किए, कुरान अज़ीम का जो ज़िक्र से ही इसकी स्टार्ट हो रही है। फुरकान असल में कुरान का ही एक नाम है, फुरकान कहते हैं जो फ़र्क वाजे कर देना, इसीलिए फारूक उमर फारूक को फारूक इसीलिए कहते हैं कि वो फ़र्क को और फारूक आज़म सबसे बड़े फ़र्क को वाजे कर देने वाले थे इंसानों में नबी अलैहिस्सलाम के बाद, इस वजह से ही उन्हें उमर फारूक फारूक आज़म का लकब दिया गया। और यहाँ पे इसीलिए नज़ल अल-फुरकान से मुराद कुरान पाक है कि कुरान पाक को ये ख़ुद एक फुरकान है, वाजे कर देता है हक और बातिल को, इसीलिए पहली आयत में इसका जिक्र आता है, इसीलिए इसे सूरह फुरकान कहते हैं। फिर आगे ऑनवर्ड्स अगर हम चलें इसी तरह अल्लाह जिलो ये सारी बातें अल्लाह सुबहाना तआला ने असल में जो मुशरिकीन के एतराज़ात थे उसके एक सॉर्ट ऑफ जवाब में ये आयतें यहाँ पर समझ में आती हैं, क्योंकि वो बहुत डिफरेंट किस्म के सवालात करते हैं, और सिली ही लुज्जत से जानबूझ के इसमें ही कोई नुक्स या कोई फॉल्ट निकालने के लिए इन आयात को झुठलाते थे। एक ग्रोह इसे गुज़िश्ता कौमों के कोई जैसे किस्से कहानियाँ वगैरह कहता था, या दूसरा ग्रोह जो है वो कहता था नबी अलैहिस्सलाम नाऊज़ु बिल्ला इफ्तरा, यानी कि खुद गढ़ते हैं एक चीज़ को और खुद बनाते हैं, और ये इनकी इसमें अहले किताब लोग बाकायदा जो इनके इनकी हेल्प करते हैं, दे टेल हिम गिव हिम रेफरेंसेज एटसेट्रा एटसेट्रा, और ये तो ये बस ऐसे ही कोई चीज़ है, या ये कहते थे कि भाई ये एक तो खुला जादू है, सहर है जैसे पीछे गुजरा था। बहरहाल ये इनके इश्कालात होते थे, तो इसके जवाब में अल्लाह ने अपनी ये जो सारे नूर समावा अल्लाह उस मुल्क समावाती वल अर्जी वलम यत्तखिज़ वलदा, इनकी अपनी अल्लाह ने वाज़े दलाइल और तौहीद की बयान करने के बाद तकरीबन 6 आयतों में, फिर आगे हम देखते हैं कि जो नबी अलैहिस्सलाम का तस्करा खुद आयत नंबर 7 में हम देखते हैं कि वक़ालु माली हाज़र रसूल याकुलु तआम व यमशी फिस्सवाक, कि ये कैसा रसूल है, ये तो खाना खाता है हमारी तरह, या ज़मीन पर हमारी तरह बाजारों बाजारों में जैसे चलता है, ये बशर अगर ये नहीं होता कि उनका ये अजम्पशन थी, दे थॉट या दे प्रिटेंडेड टू थिंक कि रसूल जो होता है वो बशर नहीं होता बल्कि फरिश्ता होता है। तो इनके बारे में, और इंसानों में से किसी को नबूवत और रिसालत मिले भी तो वो बुनियादी एतबार से खुशहाल और सरबरा लोगों को मिलती है, ये कोई जो गरीब यतीम जैसे ना, इसका बाप भी फौत हो चुका था जब ये पैदा भी नहीं हुआ था, माँ इसकी बिल्कुल 4-6 साल के थे तो फौत हो गई, फिर दादा 8 साल के थे तो फौत हो गए, इसका तो कोई बड़ा सर पे नहीं है, ये कैसे बन सकता है। तो बहरहाल इनके इश्कालात जिस तरह के उठाते थे, तो इनकी तरदीद के लिए फिर आगे हम देखते हैं कि आयात के अंदर इनका रद्द समझ में आता है, ख़ास तौर से आयत नंबर 21 में जाके वो वक़ाल लज़ीन ला यरजून लिक़ाना लौला उन्ज़िल अलैना अल मलाइकतु औ नरा रब्बना लक़द इस्तकबरू इला आखिर आयत, के जो इनके लायानी मुतालबात थे, यानी कि स्टूपिड क्वेश्चंस कह लें कि हम पर फरिश्ते क्यों नहीं नाजिल किए जाते, या ऐसा क्यों नहीं होता कि हम पर हम अपने परवरदिगार यानी कि अल्लाह सुबहाना व तआला को देख लें, तो यानी ऐसे मुतालबात करते थे जो बेसिकली करने ना करने से ईमान अकीदे पे कोई फ़र्क नहीं पड़ना चाहिए था, लेकिन बहरहाल इनके क्योंकि मुतालबात थे तो उसके जवाब में अल्लाह ने फरमाया फरिश्तों को ये इस वक्त देख पाएंगे जब वो इनकी रूहें कब्ज़ करेंगे, उस वक्त इनको ये फरिश्ते नज़र आएंगे, लेकिन वो इनके लिए कोई खुशखबरी नहीं होगी, उस वक्त इन्हें समझ आएगी कि हमारे साथ हुआ क्या है। और ये उस वक्त उन जिला मलाइका, क्योंकि ये कहते थे फरिश्ता को क्यों नहीं नाजिल करते, अल्लाह ने कहा ये फरिश्तों को उस वक्त देखेंगे, लेकिन उस वक्त होगा ये इनकी नदामत की वजह से, इनके अमाल भी किसी काम नहीं आएंगे और वो खाक बनकर उड़ जाएंगे, जाहिर है सब सब धरा का धरा रह जाएगा, और ये आखिर में जाहिर है या वही या लैतनी कुंतु तुराबा, या ऐसी बातें करेंगे, या फिर कहेंगे ए काश हमने पैगंबर का रास्ता अख्तियार कर लिया होता, हमने इसके दीन को मान लिया होता या इसकी बात को मान लिया होता। फिर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम जो हैं ये खुद उस दिन अल्लाह के हुजूर एक शिकायत करेंगे, बल्कि इस फॉर्म में कि ए मेरे रब मेरी कौम ने कुरान को छोड़ दिया था। यहाँ पे ये कैसे लफ्ज़ आते हैं, ख़ास तौर से हम इस आयत में अगर गौर करें कि यौम यरौन अल मलाइकत ला बुशरा यौम यज़िल मुजरिमीन व यकून हिजरम महजूरा, इन्होंने इसे बिल्कुल छोड़ा हुआ, यानी कि कुरान को क्योंकि छोड़ दिया था, तो यानी कि उस दिन इसके इनके ऊपर खुद नबी अलैहिस्सलाम इस बात की गवाही देंगे कि इन्होंने कुरान को छोड़ दिया था। तो ये बहुत ही डरने की बात है ज़रा, क्योंकि इब्ने इसके इस इसे समझने के लिए हम देखते हैं इब्ने कय्यम रहमतुल्लाह फरमाते हैं कि कुरान को छोड़ने की बहुत सारी सूरतें हो सकती हैं, इसका मतलब क्या है इस बात को कि हिजरम महजूर है, कुरान को छोड़ने का मतलब क्या है। तो इब्ने कय्यम रहमतुल्लाह कहते हैं कि इसकी पहली तो बात ये हो सकती है कि इन्होंने कुरान को ना सुने और ना इस पर ईमान लाए, मुसलमान ही नहीं बने। फिर दूसरी ये हो सकती है कि इसे ईमान ले आया, पढ़ता भी हो और मुसलमान भी है ज़ाहिर है, और लेकिन इस पर अमल करता ही नहीं है। तीसरी ये हो सकती है कि जो इसमें मामलात और तनाज़ात में से जो हुक्म बताए गए हैं وہ قرآن کے احکامات کو نہ لے وہاں پہ اپنے فائدے کے لیے, جیسے منافق کی نشانی ہوتی ہے, تو وہ ان وہاں پہ اعراض کرے اور اپنے ہی لجت نکال کے کوئی اور دوسری طرف چل پڑے. اور یہ ایک یہ ہو سکتا ہے کہ قرآن کو چھوڑنے کا مطلب کہ اس کے جو معنی ہیں, اس کے جو میننگ ہیں, اس کی جو تفاسیر ہیں, اس کی جو ڈیٹیلز ہیں, ان میں کوئی غور و تدبر نہیں کرے, فکر نہ کرے, اسے سمجھنے کی کوشش ہی نہ کرے, یہ بھی چھوڑنے میں آتا ہے. اور یہ کہ جو اس کے قلبی امراض ہیں, اس کی ہارٹ کی بیماریاں ہیں, اس پہ کبھی آئندہ بات ہوگی انشاءاللہ, کیونکہ ہارٹ کی بھی بیماریاں خود بہت ساری احادیث میں ملتی ہیں قرآن پاک میں. ان سب کی شفا ہے, ظاہر ہے ہر چیز کی شفا ہے, کلو شفاؤن, ہر چیز کی شفا ہے. اور صرف سورہ فاتحہ کے بارے میں آتا ہے اس میں ہر چیز کی شفا ہے, تو پورے قرآن میں کتنی شفا ہوگی. تو لیکن یہ ان قلبی امراض سے جو اس کو پڑھ کے اس سے فائدہ نہ اٹھائے, وہ ظاہر ہے وہ بھی قرآن کو چھوڑنے والا ہوگا. تو اگر ہم آج دیکھیں تو ہم سب ظاہر ہے اسی حال میں پڑے ہوئے ہیں, اور قرآن کے اوپر ہماری زندگی میں ہر چیز ہے. قرآن کو ہم نے صرف شادی بیاہ اور اس طرح کی تقریبات میں کہیں برکت کے لیے رکھا ہوا ہے. ہاں, اگر کوئی کسی کے پیٹ کے پیچھے قرآن پڑھا ہوا ہے تو فوراً ہٹائیں گے کہ وہ اس کو بیک نہ ہو, بیک کی طرف قرآن نہیں ہونا چاہیے, اسے اٹھا کے تمیز سے کس کریں گے, بوسہ دیں گے, اور پھر اپنے شیلف میں سجا کے بالکل فینسی سے کورز کے اندر رکھیں گے تاکہ اس کی بالکل بید بھی نہ ہو. لیکن اس کے اندر لکھا ہوا کیا ہے اس پہ عمل نہیں کریں گے, اسے سمجھنے کی کوشش نہیں کریں گے, کیا یہ بھی دور کی بات ہے, اسے صرف پڑھنے کی بھی کوشش نہیں کریں گے. کئی کئی مہینے, دن, کیا سال سال گزر جائیں گے, کبھی قرآن کو کھول کے اس کی دو آیتیں پڑھنا نصیب نہیں ہوتی. ایسے ایسے لوگ اللہ معاف کرے ہیں اس دنیا میں, اللہ ہمیں ایسے لوگوں میں شامل نہ فرمائے, اور ہمیں قرآن کو پکڑنے والا, اس پہ چلنے والا بنائے, آمین. اور پھر یہ آخری فائنلی, اس کے بعد مشرکین جو تھے وہ اعتراضات وغیرہ کرتے تھے کہ یہ ایک ہی دفعہ کیوں نہیں نازل ہو جاتا قرآن پاک, جیسے تورات اور انجیل وغیرہ تھی وہ ایک ساتھ اللہ نے دے دی, جو 10 کمانڈمنٹس تھیں وہ دے دی ہیں اس طرح سے. تو لیکن اللہ نے پہلے, غور کریں تو بات کی تدریجن قرآن کو نازل کرنے کی اللہ نے بات کی, لیکن غور کرنے کی بات اس میں یہ ہے کہ سب سے پہلے ایک تو تدریجہ نازل کرنے کی بہت ساری اور ظاہر حکمتیں ہیں, اس کو حفظ کرنا آسان ہوگا, اس کو سمجھنا, بھائی ایک ایک آیت کر کے اگر نازل ہو رہی ہے تو اسے سمجھنا آسان ہو جائے گا, ایٹسیٹرا ایٹسیٹرا. لیکن جو ایک مخفی اللہ سبحانہ و تعالیٰ خود بتا رہے ہیں کہ میں نے تھوڑا تھوڑا کیوں نازل کیا, اس کا مقصد یہ تھا کہ یہ آپ علیہ الصلوۃ والسلام کا جو قلب مبارک ہے وہ نور قرآن سے منور ہوتا رہے, اس کے حقائق اور علوم سے آپ کی روح کو ایک غذا اور دل کو تقویت حاصل ہوتی رہے. اس وجہ سے اللہ سبحانہ و تعالیٰ نے اسے تدریجن اتارا کہ یہ بار بار انہیں فائدہ دے, بار بار جو اس کا اترنا ان اٹ سیلف, یہ خود کیونکہ نور ہے, لہو نور, اور اس نور کو جو اللہ نور السماوات والارض, اس کا نور اس سے ملا ہوا نور, یہ جب نور ملٹیپلائی بائی نور ہوتا ہے جیسے, تو یہ اس سے کہتے ہیں نور علی نور. تو یہ اس آپ صلی اللہ علیہ وسلم کے سینہ مبارک میں تدریجن اتارنے کی حکمت یہ نظر میں آئی کہ ان کے دل پہ بار بار اس نور کا فائدہ ہو انہیں اور وہ اس سے موسٹ بینیفٹ حاصل کر سکیں. اس کی مثال جیسے تیز بارش کی ایک یہاں پہ دوبارہ آئی, جیسے بہت زیادہ اگر کوئی سپیڈ سے بارش, اگر طوفان آ جائے تو وہ بھی کسی زمین کے لیے اچھا نہیں ہوتا اور اسے تباہ و برباد کر دیتا ہے, کھیتی ختم کر دیتا ہے. اور اگر یہی تدریجن برس کر زمین پہ سلو سلو برستی رہے تو وہی اس کھیتی کے لیے گڈ ہوتی ہے, اچھی ہوتی ہے, اور اس کی پیداوار اور تیزی سے اور بیٹر ہیلدی فارم میں جلد سے جلد ہوتی ہے. تو اس کی مثال کے بعد پھر ایک نبی علیہ الصلوۃ والسلام کو تسلی اللہ نے دینے کی اس طرح سے یہاں پہ آیات بیان کی, ثم قبضنا الینا قبضا یسیرا, سے پہلے آیت نمبر 45 میں الم تعالی ربک کیف مد الظل ولو شاء لجعلہ ساکنا ثم جعلنا الشمس علیہ دلیلا الى آخر الایت, اگلی 49th آیت تک نبی علیہ الصلوۃ والسلام کو اس فارم میں کہ دوسرے نبیوں کے قصے بیان کر کے, پہلے موسیٰ علیہ السلام کا آیا تھا, ہارون علیہ السلام کا, نوح علیہ السلام کا, ہود, صالح علیہ السلام, علیہ السلام, ان تمام انبیاؤں کے بریفلی کچھ قصے ذکر کیے, اور پھر نبی علیہ الصلوۃ والسلام کو ان کی یہ تسلی دینے کے بعد, اور اگلا آگے ہم دیکھتے ہیں کہ پھر اللہ سبحانہ و تعالیٰ کی جو قدرت اور وحدانیت ہے اس کے اوپر ہمیں دلائل آیت نمبر 45 سے آنورڈز اللہ سبحانہ و تعالیٰ نے دیے. اور آگے چل کے ہم دیکھتے ہیں خاص طور سے جو ایمفیسس کی بات ہے وہ رہنا جائے کہ آیت نمبر 63 میں وعباد الرحمن الذين يمشون على الارض هونا واذا خاطبهم الجاهلون قالوا سلاما، الى آخر آیت 74 تک، جو عباد الرحمن ہوتے ہیں ان کی صفات کا بیان ہے. ان کی اللہ سبحانہ و تعالیٰ نے 13 صفات بیان کی یہاں پہ آیت نمبر 63 سے آنورڈ 74 تک. عباد الرحمن کون ہوتے ہیں؟ الذین یمشون علی الارض ہونا، سب سے پہلے یہ زمین پر تواضع سے چلتے ہیں، بیکار کسی سے اکڑ الجھتے نہیں ہیں، زمین پر اکڑ کے نہیں چلتے، تواضع سے اپنے قدم در چلاتے ہیں. اور اگر اذا خاطبہم الجاہلون، اگر کوئی جاہل ان کے منہ لگ جائے تو وہ اسے کہتے ہیں قالو سلاما، السلام علیکم ورحمۃ اللہ، کیونکہ جاہل سے بحث کرنے کا کوئی فائدہ نہیں ہوتا. اور پھر ہم دیکھتے ہیں آگے کیا کرتے ہیں یہ لوگ، یہ جو عباد الرحمن ہے، والذین یبیتون لربہم سجدا وقیاما، والذین یقولون ربنا اصرف عنا عذاب جہنم ان عذابها کان غراما انها ساءت مستقرا ومقاما، والذین اذا انفقوا لم یسرفوا ولم یقتروا وکان بین ذالک قواما، الى آخر الآیت نمبر 74. کہ بہت ساری جو دوسری نشانیاں، راتوں کو یہ نماز و عبادت کرتے ہیں، جہنم کے عذاب سے خوف کرتے ہیں، اور خرچ جو مال کرتے ہیں اس میں اعتدال کرتے ہیں، فضول خرچی نہیں کرتے، بخل نہیں کرتے، شرک سے مکمل اجتناب کرتے ہیں، ناحق جو قتل کرنے سے دور رہتے ہیں، بچ کر رہتے ہیں، زنا اور بدکاری سے اپنے آپ کو بچا کر رکھتے ہیں، اور جھوٹی گواہی سے اعتراض کرتے ہیں، اور یہ کہ گانے بجانے اور برائی کی جو مجلسیں ہوتی ہیں ان سے دور رہنے کی کوشش کرتے ہیں، موسیقی سے، میوزک سے، ان چیزوں سے یہ دور رہنے کی کوشش کرتے ہیں. اور جو اللہ کی جو یہ کتاب ہے اسے سن کر جو متاثر ہونا ہے اور اس سے فائدہ اٹھانا ہے وہ ان کا کام ہوتا ہے. یہ اللہ کی ان آیات سے فائدہ اٹھاتے ہیں، نہ کہ ان کو، جیسے پیچھے تھا نبی علیہ الصلوۃ والسلام نے کیا کہا تھا کہ ہجرم محجورہ، انہوں نے قرآن کو چھوڑ دیا، اس وجہ سے ایسے ہے. تو خود ان کی آخرت میں نبی علیہ الصلوۃ والسلام نے خود ان لوگوں کی جو قرآن کو چھوڑ دیتے ہیں گواہی دینے کے فارم میں بیان یہاں پہ ہوئی. اسی لیے ان جو قرآن کو نہیں چھوڑتے ان کی یہاں پہ ظاہر ہے ایک افضلیت، عباد الرحمن میں وہ بندے آتے ہیں. اور پھر اللہ تعالیٰ سے جو ہے نیک بیوی بچوں کے لیے دعائیں کرتے ہیں، دعا کہ ہمیں یعنی ہادی بھی بنا اور مہدی بھی بنا، یعنی کہ گائیڈنٹ اینڈ فار ون ہو گیوز گائیڈنس اینڈ ون ہو از آن گائیڈنس، دونوں ہادی بھی بنا اور مہدی بھی بنا. اسی لیے ایک مشہور دعا جو قرآن پاک میں آتی ہے، ربنا حبلنا من ازواجنا وذریاتنا قرۃ اعین وجعلنا للمتقین اماما، یہ مشہور دعا ہمیں پتہ چلتی ہے قرآن پاک سے، جو خصوصاً اللہ سبحانہ و تعالیٰ نے خود ہمیں بتائی ایک نیک صالح بیوی اور بچوں کے لیے. بہرحال یہاں پہ ختم کرتے ہیں، کل انشاءاللہ سورہ شعراء سے آگے آن ورڈس کنٹینیو کریں گے. آج کے لیے اتنا ہی. سبحانک اللہم اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. السلام علیکم ورحمۃ اللہ.